من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. وافوض امري الى الله ان الله بصير بالعباد. سامعین محترم، السلام علیکم ورحمۃ اللہ. سب سے پہلے خداوند متعال کی بارگاہ میں شکر گزار ہیں کہ خداوند تعالیٰ نے ہمیں توفیق دی کہ ہم یہاں جمع ہو اور اس مقصد کو، جس مقصد کو لے کر آئے میں اتھار نے اپنی زندگی کو گزارا ہے، اس مقصد کو پورا کر سکیں. موضوع سخن اس ماڈرن سوسائٹی میں عورت کا کیا کردار ہونا چاہیے، یا پھر یہ کہہ لیں کہ دا رول آف وومن ان دس ماڈرن سوسائٹی. موضوع کی مشکل یہ ہے کہ موضوع وسیع ہے لیکن دامن وقت میں گنجائش کم ہے، اس لیے کوشش کروں گی حداقل آپ کی خدمت میں مقدمہ انٹروڈکشن پیش کر سکوں، پھر انشاءاللہ جس میں جستجو ہے، جس میں تشنگی ہے، انشاءاللہ جائیں مطالعہ کریں، پڑھیں، اور خداوند تعالیٰ انشاءاللہ آپ کو مقصد میں کامیاب کرے گا. اس ماڈرن سوسائٹی میں عورت کا کیا کردار ہونا چاہیے، اس کو جاننے سے پہلے ضروری ہے کہ ہم یہ جانیں کہ عورت خود کیا ہے، عورت کا خود کا کیا مقام ہے. کیونکہ جب تک کوئی چیز کا مقام یا پوزیشن ہمیں نہیں پتا ہوتا، تب تک ہم اس کے رول کو ڈیفائن یا ڈسکرائب نہیں کر سکتے، یہ کرنا مشکل ہوگا. تو سب سے پہلے ضروری ہے یہ جانے عورت کیا ہے اور اس کا مقام کیا ہے. عموماً یہ ایراد اٹھایا جاتا ہے، یہ اعتراض کیا جاتا ہے کہ یہ ایک مردی معاشرہ ہے، اٹس اے مین سوسائٹی. یہاں پر عورت پر طرح طرح کے ظلم ڈھائے جاتے ہیں، اسے ایک لولی، ایک بہت ہی سبارڈینیٹ اور انفیریئر کریچر مانا جاتا ہے. خوب ہے، حقیقت ہوتا ہے. یہ کیوں ہوتا ہے؟ یہ اس لیے ہوتا ہے کہ مثال کے طور پہ مرد نے آ کر، یا مثلاً دنیا نے آ کر، معاشرے سوسائٹی نے آ کر آج تک عورت کی مقام اور عظمت کو نہیں جانا، اور اس لیے کیا کرتا ہے، ظلم کرتا ہے. لیکن اس سے بڑا ایک اور ظلم ہے جو عورت نے آ کر خود اپنی ذات پر کیا. یہ کیا ظلم ہے؟ یہ ظلم یہ ہے کہ عورت نے خود آج تک اپنے مقام، اپنے مرتبے اور اپنی عظمت کو نہیں پہچانا. عورت خود نہیں جانتی کہ وہ کیا ہے. یہ ضروری ہے کہ عورت جان لے کہ وہ خود کیا ہے. تو اگر ایک ایسا معاشرہ آپ کی نظر میں ہو جس میں مرد نے ڈومیننسی حاصل کر رکھی ہے، اگر برتر ہے، تو اس کا مطلب یہ نہیں کہ مرد نے یہ ماحول بنا کے رکھا. اس کا مطلب یہ ہے کہ اس معاشرے کی عورتیں سست ہیں. اس کا مطلب یہ ہے کہ اس معاشرے کی عورتیں سوئی ہوئی ہیں، انہوں نے کبھی کوشش نہیں کی کہ میں اٹھوں، میں دیکھوں کہ میرا مقام کیا ہے، میری عظمت کیا ہے، میرا کردار کیا ہے، میرے حقوق کیا ہے. دوسرا ایراد عموماً یہ اٹھایا جاتا ہے کہ عورتوں کے حقوں کو پامال کیا جاتا ہے، عورتوں کو اپنے حقوق سے محروم رکھا جاتا ہے. خوب، سب سے پہلے یہ ہے کہ حق کوئی ایسی چیز نہیں ہے کہ کوئی آ کے آپ کے ہاتھ میں رکھ دے کہ یہ لیجیے آپ کا حق. حق وہ چیز ہے جو طلب کی جانی چاہیے، مانگی جانی چاہیے. اگر کوئی آ کے آپ کے سامنے یہ دعویٰ کرتا ہے کہ مجھے اپنا حق نہیں ملا، اس کا مطلب یہ ہے کہ اس نے مانگا نہیں، اس نے طلب نہیں کیا. اگر وہ مانگتا تو اسے مل جاتا حق اس کا. بہتوں نے مانگا، انہیں حق ملا، تو پھر حق طلبی کی ضرورت ہے. اس کے لیے منتظر نہ رہیں کہ کوئی آ کے آپ کے ہاتھ میں آپ کا حق رکھ دے گا. اب یہ کہ ان ارادوں کے درمیان میں، ان حقوقوں کی جنگ جو ہم نے چھیڑ رکھی ہے، حقوق نسائی ہے، وومن رائٹس ہے، ان کے درمیان میں ایک اہم چیز ہم بھول جاتے ہیں، وہ کیا ہے؟ وہ خود عورت کی ذمہ داریاں ہیں، ہمارے فریضے ہیں، ہمارے ڈیوٹیز ہیں. بہت سارے آرگنائزیشنز ہیں، کس کے لیے؟ ہیومن رائٹس کے لیے ہیں، وومن رائٹس کے لیے ہیں. لیکن آرگنائزیشن ہیومن ڈیوٹیز کے لیے نہیں ہے، بہت کم پائیں گے آپ. تو یہ ضروری ہے کہ آئیں جو مسلمان خواتین ہیں، جو دیندار خواتین ہیں، وہ آئیں اور سب سے پہلے آگاہی حاصل کریں اپنے ذمہ داریوں کے بارے میں، کہ میری کیا ذمہ داری ہونا چاہیے. مثال کے طور پر ایک مسلمان خاتون اور ایک دیندار خاتون، ان کے درمیان میں بھی بہت فرق ہے. مسلمان خاتون وہ جو محض ایک مسلمان گھرانے میں پیدا ہوئی، ہو سکتا ہے یہی مذہب اس کے لیے ایک گرفت ہو، ایک شکنجہ ہو. دیندار خاتون وہ جس نے اپنی زندگی کے مرکز و منشور کو اسلام قرار دیا. اب یہ خاتون جب اٹھے گی تو اسلام کے لیے، جب بیٹھے گی تو اسلام کے لیے، جب یہ روئے گی تو اسلام کے لیے، اسے درد اور تکلیف ہوگی تو اسلام کے لیے ہوگی. خیر، مسلمان تو ہم سب خیر ہیں، لیکن دیندار بننے کی ضرورت ہے. دیندار اگر انسان نہیں ہو تو پھر کوئی فائدہ نہیں ہے، کہیں سے کوئی فائدہ ہمیں نہیں پہنچ رہا، ہم لوگ ضرر میں ہیں، جیسے بیان فرمایا آپ نے. اب یہ کہ دین الہی میں کسی بھی انسانی مسئلے میں سب سے پہلے آ کر فرائض کا ذکر ہوا ہے, ڈیوٹیز کا ذکر ہوا ہے, اور اس کے بعد آ کر رائٹس کا ذکر ہوا ہے کسی بھی انسانی مسئلے کو لے لیں. در حقیقت ہم یہ کہہ سکتے ہیں کہ جو وجود حقوق کا جو ہوتا ہے, جو رائٹس کا اوریجن نکلتا ہے, وہ خود فرائض کے اندر سے نکلتا ہے. ہم کہہ سکتے ہیں رائٹس از اکول ٹو ڈیوٹیز اینڈ ڈیوٹیز از اکول ٹو رائٹس. مثال دوں گی بات کو واضح کرنے کے لیے. مان لیجیے ایک اسکول ہے. اسکول میں کیا ہوتا ہے, مختلف پوسٹ ہوتی ہیں, ایک پرنسپل ہے, ایک پروفیسر ہے, ایک سینئر ہے, جونیئر ہے. ایک ہوتا ہے انکوائری پہ بیٹھا ہوا آپ کے سوالات کے جواب دینے کے لیے, ایک ہوتا ہے گیٹ کیپر. ان سب کو اپنے فریضوں کے حساب سے حقوق مل رہے ہیں. کیا حقوق مل رہا ہے؟ انہیں اپنی منتھلی سیلری مل رہی ہے, انہیں اپنی تنخواہ مل رہی ہے. مان لیجیے اسی اسکول کے گیٹ پر ایک انسان آتا ہے جو نہ پرنسپل ہے, نہ ٹیچر ہے, نہ گیٹ کیپر ہے, نہ انکوائری پہ بیٹھا ہے, لیکن اس نے کچھ مانگا, اس نے آپ سے کچھ طلب کیا. کیا کرتے ہیں ہم لوگ؟ ہم لوگ اس کے ہاتھ میں بھی کچھ پیسے رکھ دیتے ہیں, لیکن یہ جو میں ان کے ہاتھ میں رکھ رہی ہوں, کیا یہ ان کا حق ہے؟ نہیں ہے. یہ جو میں ان کے ہاتھ میں رکھ رہی ہوں, یہ صدقہ ہے, یہ خیرات ہے, یہ گداگیری ہے. یعنی بات یہ واضح ہوئی کہ ایک انسان اگر اپنی ذمہ داریوں کو ادا کیے بنا کچھ طلب کر رہا ہے, یا وہ حق کے نام پر ہو یا وہ آزادی کے نام پر ہو, وہ کیا ہوگا؟ وہ صدقہ ہوگا اور وہ خیرات ہوگا. تو سب سے پہلے آگاہی حاصل کریں اپنے ذمہ داریوں کی, کہ میری کیا ذمہ داریاں ہونی چاہیے, ادا کریں, پھر آئیں حقوق طلبی کی طرف. اب یہ کہ سب سے بڑی جو عورت کی ذات پر ظلم ہوا ہے, یہ عورت کی شخصیت کا ایکسپلوئٹیشن ہوا ہے, یہ ہے کہ اسے نا آگاہ رکھا گیا, اسے بے خبر رکھا گیا. بے خبر کیوں رکھا جاتا ہے انسان کو؟ دو عنوان ہو سکتے ہیں, ایک اچھا عنوان, ایک برا عنوان. برا عنوان خوب سب کو پتا ہے, ہو سکتا ہے کوئی عداوت ہو, کوئی دشمنی ہو, جسے میں کیا کرتی ہوں, ایک انسان کو نا آگاہ رکھتی ہوں. لیکن ایک اور عنوان ہے ہمدردانے, میں کسی کو نا آگاہ رکھتی ہوں. مثال دیتی ہوں, مان لیجئے کسی دوسرے شہر میں آپ کا ایک عزیز گزر گیا, اس دنیا سے چلا گیا. جب یہ خبر یہاں پہنچتی ہے تو کہتے ہیں باپ کو بتانا, بیٹے کو بتانا, بھائی کو بتانا, ماں کو نہ بتانا, کہتے ہیں نا ہم لوگ. پوچھئے ان سے کیوں نہ بتائیں, تو کہیں گے نہیں نازک دل ہے, شاید صبر نہیں کر پائے, شاید ان کی صحت پہ اثر پڑ جائے. یہ آ کے کون تعلیم دے رہا ہے آپ کو کہ ماں کو نہیں بتانا ہے اور باپ کو بتانا ہے, بہن کو نہیں بتانا ہے, بھائی کو بتانا ہے؟ یہ آ کے آپ کا کلچر آپ کو کہتا ہے. اب آئیے اسی مسئلے کو دین کے آئینے میں دیکھیں. دین کیا کہتا ہے؟ دین کہتا ہے نہیں, یہ غلط ہے. خوب پوچھے کیوں غلط ہے؟ کیونکہ جسمانی طور پر ہاں مرد الگ ہے اور زن الگ ہے, لیکن روحانی طور پر, مانوی طور پر, اسپرچل طور پر دونوں سیم لیولز پہ کھڑے ہیں. اگر مرد میں صبر کا مادہ ہے تو عورت میں بھی صبر کا مادہ ہے. کب تک چھپائیں گی آپ؟ دو دن, چار دن, پھر آپ کہیں گی, وہ روئیں گی اور وہ صبر کریں گی. کربلا میں سید الشہداء نے ایسا کوئی اہتمام کر کے نہیں رکھا تھا کہ جب میرا سر قلم ہو رہا ہے تو خواتین جو خیمے میں انہیں پتا نہ چلے. جناب زینب سلام اللہ علیہا سامنے کھڑی ہیں اور امام حسین سر قلم ہو رہا ہے. اب یہ بھی تو ایک خاتون تھی, یہ کیسی خاتون تھی؟ یہ صبر ان میں کہاں سے آیا؟ یہ ایک تربیت یافتہ, یہ ایک آگاہ, یہ ایک باشعور خاتون ہے. جب انسان میں آگاہی ہوتی ہے تو پھر اسے پرواہ نہیں ہوتی, پورا گھر کا گھر قربان ہو رہا ہے دین پر, اور وہ اسی صبر کے ساتھ کھڑی ہے اور دیکھ رہی ہے, اس کا مظاہرہ کر رہی ہے. اور ان سب کے لیے سٹارٹنگ پوائنٹ کیا ہونا چاہیے انسان کے لیے؟ ان سب کے لیے سٹارٹنگ پوائنٹ ہے کہ انسان آگاہی حاصل کرے. آگاہی کے بنا ہمارے ہاتھ کچھ نہیں آئے گا. ایک سلوات پڑھی اوپر محمد والا. اب یہ کہ جب ہم کسی کو نا آگاہ رکھتے ہیں, جب اسے آگاہی حاصل نہیں ہوتی تو کیا ہوتا؟ کچھ نتائج ہوں گے, کچھ افیکٹ, سائیڈ افیکٹ جو ہم کہتے ہیں. خوب یہ ہے کہ ایک انسان میں جب آگاہی نہیں ہوتی تو وہ غافل ہوتا ہے. جب انسان میں آگاہی نہیں ہوتی تو وہ لاشعور ہوتا ہے, اس انسان میں شعور نہیں ہوتا. اور پھر یہ ہوتا ہے کہ ایک دوسری سوسائٹی سے ایک عورت, ایک فاسق, بے ہدا, بے حیا, نہایت بد اخلاق عورت آتی ہے آپ کے درمیان اور رائٹس آف وومن کا نعرہ بلند کرتی ہے, اور ہم کھڑے دیکھ رہے ہیں. کیا ہم نے کبھی غور کیا کہ ان کا کیا منبع ہے, کیا بیس ہے, کیا سینٹر ہے, ان کے راستے کیا ہیں, ان کے مقاصد کیا ہیں؟ خوب ان کے راستے اور ہمارے راستے ایک نہیں ہیں, دونوں فرق کرتے ہیں. کیا ان کا منبع؟ ان کا منبع انسانی خواہشات ہے, ان کا منبع شہوات ہے, راستے الگ ہیں ہمارے ان سے. ان کا مقصد یہ ہے کہ انہیں آزادی چاہیے. خوب کیسی آزادی چاہیے؟ یہ آزادی چاہتے ہیں تاکہ یہ سربرہ نہ راستوں پر گھوم سکیں, یہ والدین کے دائرے, اطاعت کے دائرے سے نکلنے کی آزادی چاہتے ہیں. شکنجہ ہے, گرفت ہے والدین کی اطاعت ان کے لیے. ये आजादी चाहते हैं कि एक नामहरम के साथ इनका मेल मिलाप बढ़ सके, बात कर सके, हंस के बात कर सके, हाथ मिला सके। इन्होंने अपनी तमाम हयात जिस्म परवरी में लगाई, क्योंकि इन्हें पता नहीं, वाकिफ नहीं है कि मेरे अंदर एक रूह है जिसकी मुझे तरबियत करनी है। तो खूब जिस्म परवरी में, वो जो हर जो काम करते हैं वो जिस्म परवरी के लिए। अब आके ये देखें कि हमारा सेंटर, हमारा बेस, हमारा मंबा क्या है। हमारा मंबा कुरान मजीद है, हमारा मंबा नहजुल बलागा है। हमें अपनी रूह को कमाल तक पहुंचाना है। हमारा मकसद खुदावंद ताला है, उनका कुर्ब है। ये क्यों नहीं होता कि एक बाइफत औरत खड़ी होकर इस नारे को बुलंद करे? ये क्यों नहीं होता? क्या हमारे पास उसवे मौजूद नहीं है? डोंट वी हैव रोल मॉडल्स? नहीं, ऐसा तो नहीं है, है उसवे मौजूद। हम इन उसवों का क्या करते हैं? हम उनका जिक्र करते हैं, फजाइल और मसाइब, और नतीजा ये कि मुझे सवाब हासिल हो गया। इत्तेफाकन क्या कहते हैं हम जनाब सैयदत नसाए आलमीन को? हम कहते हैं खातून जन्नत है। जाहिरन जन्नत की चाबी इनके हाथ में, जितना आप जिक्र करेंगे उतनी जल्दी आप जन्नत चली जाएंगे। देखिए, जनाब सैयदा से ये मत लीजिए, जनाब सैयदा से अपनी शख्सियत लीजिए, जनाब सैयदा से अपनी हैसियत और मकाम और अजमत लीजिए। और इन सब के लिए जैसे मैंने कहा, आगाही स्टार्टिंग पॉइंट है। क्योंकि आगाही से क्या होता है, इंसान में शऊर आ जाता है। अब शऊर क्या चीज है? शऊर, एक इंसान का बाशऊर होना और तालीम याफ्ता होना दो अलग अलग चीजें हैं। तालीम याफ्ता होने से इंसान पढ़ना लिखना सीख लेता है। तालीम हासिल करने से शऊर हासिल करना आसान हो जाता है। लेकिन यह शर्त नहीं है कि अगर एक इंसान तालीम याफ्ता हो यानी वो बाशऊर भी है। नहीं, ये शर्त नहीं है। खूब, अब शऊर किसे कहेंगे? शऊर आता है एक अरबी लफ्ज से, शीन ऐन रे शार, जिसका मतलब बाल है। बाल किसे कहेंगे? बाल एक बहुत बारीक चीज का नाम है। बारीकियों को समझने की कुव्वत को हम शऊर कहेंगे। सही और ना सही के दरमियान के फर्क को पहचानने को हम शऊर कहेंगे। आजकल बहुत जगहों से कल्चर और दीन दोनों को मिक्स कर कर पेश करते हैं ना हम लोग। अगर एक बाशऊर इंसान उस जगह पे बैठा है जो सामईन में से है, तो वो उस थिन लाइन को पहचानेगा जो दीन और कल्चर के दरमियान में है। लेकिन अगर एक ऐसा इंसान बैठा हो जिसमें शऊर नहीं है, तो वो ये मानेगा कि दीन ही मेरा कल्चर है और कल्चर ही मेरा दीन है। ये नहीं हो। अब ये कि मिसाल के तौर पर मैं ये जो सिफत आपके सामने बयान कर रही हूं कि एक बाशऊर इंसान इस तरह का होना चाहिए, तो जब एक सिफत बयान होती है तो बेसिकली लोग टटोलते हैं अपने आप को, एनालाइज करते हैं, हम जज करते हैं कि ये जो सिफत बयान हो रही है वो मुझमें है भी या नहीं है। हो सकता है बहुत लोगों के जहनों में ये चल रहा है कि ये जो सिफत बयान हो रही है ये सब मुझ में है, मैं बहुत बाशऊर हूं, सही और ना सही के फर्क को समझ सकती हूँ, खैर अतराफ में मेरे जो है उन्हें समझ नहीं। ये खुद दलील है कि वो इंसान सबसे बड़ा लाशऊर तरीन इंसान है। ये खुद दलील है। क्यों? क्योंकि उसने अपनी राय मशवरत के हिसाब से ये कंक्लूजन निकाल दिया कि मैं बहुत बाशऊर हूं। राय मशवरत के हिसाब से हमें कुछ नहीं करना, हर चीज को आकर स्टैंडर्ड पर परखें। हर चीज का एक स्टैंडर्ड होता है ना, हर चीज को आकर एक स्टैंडर्ड पर परखें। शऊर के लिए भी खुदावंद ताला ने एक स्टैंडर्ड मुकर्रर किया है। आए अपने शऊर को नहजुल बलागा पे परखें, अगर वहां कामयाब है तो कामयाब है। आए अपने शऊर को कुरान मजीद पर परखें, अगर वहां कामयाब है तो आप कामयाब है। अब ये कि अगर इंसान लाशऊर हो, उसमें अगर शऊर ना हो, तो उससे बहुत सारी गलतियां सरजद होती है, जिसमें से कुछ मिसालें मैं आपकी खिदमत में पेश करूंगी। एक खातून को ले लीजिए, तालीम याफ्ता खातून है, वर्किंग क्लास, नॉन वर्किंग क्लास, जो भी हम मान लें। ये जब उठती है सुबह में, जब अपने ऑफिस जाती है, अपनी सहेली के घर पे जाती है, शुरू हो जाती है, क्या हुआ, मेरे ससुर ने ये किया, मेरी सास ने ये किया, मेरे शौहर तो पहले दिन से ही खूब। ये दर हकीकत क्या कर रही है? ये अपने आप को रुसवा कर रही है, अपने आप को जलील कर रही है, अपने घर के राजों को फाश कर रही है। तालीम याफ्ता है लेकिन शऊर नहीं है, तो इसे लगता है मैंने एक कारनामे को अंजाम दिया। इमाम खुमैनी रहमतुल्लाह अलैह ने जब कहा कि मैं इनकलाब इस्लामी बर्पा करके रहूंगा, खूब, ये कहो तन्हा इंसान है इतना बड़ा दावा कर रहा है। शाह के लोग आगे बढ़ेगा, ठीक है मान लेते हैं, आप क्या कर रहे हैं, इनकलाब इस्लामी आप बर्पा करेंगे, लेकिन ये बताइए आपकी फौज कहाँ है, आपका लश्कर कहाँ है, आपका असलाह कहाँ है? इमाम खुमैनी ने जवाब दिया कि मेरी फौज और मेरा लश्कर अपनी माओ के दामन में तरबियत हासिल कर रहे हैं। ये अपने आप में एक बहुत बड़ा जुमला है। अगर आप तफक्कुर करने की कोशिश करें, यहां आइए और अपनी अजमत को समझिए, यहां आइए और अपने मकाम को समझिए कि क्या मकाम है आपका, हर लेवल पर, या वो आपके घर में हो या कहीं पर भी हो, मुआशरे में हो, कौम में हो, मुल्क में हो, इंटरनेशनल लेवल पे हो, कहीं भी। और वही हुआ, 15-20 साल के बाद वही जनरेशन उठा और इंकलाब इस्लामी बरपा हुआ। लेकिन अगर एक ऐसी औरत जिसको पता ही नहीं कि उसके अंदर एक रूह है, वो अपनी तमाम हयात जिस्म परवरी में लगाएगी, हर काम जिस्म के लिए, और फिर अगर खुदा ने ताला उसे औलाद दे दे तो उसे भी जिस्म मान रही है। खूब मैंने अपने तमाम फरीजों को अदा किया, कैसे अदा किया, मैंने खिला खिला कर उसे मोटा किया, लेकिन मुझे ये नहीं मालूम कि इसके अंदर की जो फितरत है उसे मुझे परवान चढ़ाना है, मुझे ये नहीं मालूम कि इसके अंदर एक रूह है जिसकी मुझे तरबियत करनी है। ये लाशऊरी के नतीजे है। कुरान मजीद में खुदा ने ताला फरमा रहा है कि बनी इसराइल की कौम तालीम याफ्ता कौम है, लेकिन फिर भी गलत कामों को अंजाम देती है। खूब क्यों कहा आखिर में ला यशुरून, इनमें शऊर नहीं है, शऊर मौजूद नहीं है, और इसलिए गलत कामों को अंजाम देती है। खूब एक इंसान जिसमें शऊर ना हो, उस इंसान को हम क्या कहेंगे, उस इंसान को हम अहमक कहेंगे। अहमक का मतलब बेवकूफ इंसान। बेवकूफों के शर से अंबिया ने पनाह मांगी, औलिया ने पनाह मांगी, आइमा ने पनाह मांगी है। बेवकूफ इंसानों के बारे में उनसे मशवरत ना लो, उनकी उनके साथ दोस्ती ना करो, उनके दरमियान में ना बैठो, उनके साथ रिश्ता ना करो। खूब यहाँ पे भी क्या होता है, दीन आके एक मेयार रखता है, कल्चर आके एक मेयार रखता है। कल्चर आके क्या मेयार रखता है, कहता है अगर लड़की या लड़के को ब्याहना चाहते हो तो जाओ देखो बैंक बैलेंस कितना है, कितने बंगले हैं, कितनी गाड़ियां हैं, कितना हसीन और खूबसूरत है, कितनी आबाही दौलत है इसके पास मौजूद है। आपको आइए देखिए दीन क्या कहता है। दीन कहता है जाइए देखिए कि इस इंसान में कितना शऊर है, जाइए देखिए ये इंसान कितना दीनदार है। लेकिन जब हम दीन की मेयार को हटाकर कल्चर की मेयार पर अपने बच्चों को ब्याहते हैं, फिर पछताते हैं, फिर रोते हैं, क्या हुआ किस्मत फूट गई, क्या हुआ जादू टोना हो गया, क्या हुआ तावीज पलीते हो गए। तावीज पलीते नहीं हुए, लाशऊरी हो गई है, ना आगाही हो गई है, जिस वजह से आपसे ये गलती सरजद हुई कि आपने अपनी बच्चों की जिंदगी को खुद बर्बाद किया। अब ये कि शऊर को हासिल करने के लिए हमारे पास कहीं सोर्सेज अवेलेबल होने चाहिए, रिसोर्सेज होने चाहिए, खूब है हमारे पास, कमी नहीं है। कुरान मजीद खोलिए, नहजुल बलागा खोलिए, आयमे अथार की सीरत खोल कर देखिए, एक नई दुनिया में कदम रखेंगे आप, एक नूरानी दुनिया। कुरान मजीद झूम झूम कर ना पढ़े, कुरान मजीद जब पढ़ें तो साथ में उसका तर्जुमा पढ़ें और फिर किसी बाशऊर इंसान से जाके पूछें कि इस आयत से मैं क्या लूं, क्या कहना चाहती है। हमारी हिदायत के लिए ही नाजिल हुआ है कुरान। फिर प्रैक्टिस करें इसी चीज की, कोशिश करें। हम कहते हैं ना प्रैक्टिस मेक्स मैन परफेक्ट, खूब तो कोशिश करें, फिर इंशाल्लाह आपकी जिंदगी में एक ऐसा मोड़ आएगा जहां आपको एहसास होगा कि मुझ में शऊर आ गया है, मैं बारीकियों को समझ सकती हूं, मैं सही और ना सही के दरमियान के फर्क को समझ सकती हूं। वहां आकर सबसे पहले अपने मकाम को समझें, वहां आकर सबसे पहले अपनी अजमत को समझें, फिर अव्वल काम ये कि जिम्मेदारियों को समझें और निभाएं, फिर आकर हुकूक तलबी करें। ये नहीं कि पहले से हुकूक तलबी का हम लोग नारा लगा चुके हैं। मैंने कहा कि अगर जिम्मेदारियों को अदा किए बिना आप हक के नाम पर या आजादी के नाम पर कुछ तलब करते हैं तो वो सदका और खैरात है। इंशाल्लाह इस उम्मीद के साथ कि खुदावंद ताला हमें तौफीक दे कि हम एक ऐसी नस्ल को परवरिश दे सकें जिसे इस्लाम पर कुर्बान कर सकें। इंशाल्लाह हमें खुदावंद ताला शऊर दे ताकि हम दीन हकीकी को पहचान सकें। वस्सलामु अलैकुम व रहमतुल्लाह।